यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ। नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूद्वारा हिजै पदभार ग्रहण। गौरी बहादुर कार्कीको अध्यक्षतामा रहेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक केही बेर अघि पक्राउ। सरकारले शासकीय सुधार र सुशासनका 100 योजना तत्काल कार्यान्वयन गर्ने र इरानको कोम शहरमा भएको पछिल्लो आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा शपथ गराउनु भएको हो।
नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता,
नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता,
नेपाली जनतामा निहित रहेको,
नेपाली जनतामा निहित रहेको,
नेपालको संविधान प्रति,
नेपालको संविधान प्रति
पूर्ण वफादार रही,
पूर्ण वफादार रही,
सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै,
सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै,
ईश्वरको देश र जनताको नाममा,
ईश्वर देश र जनताको नाममा
शपथ लिन्छु कि,
शपथ लिन्छु कि
प्रधानमन्त्री पदको जिम्मेवारी,
प्रधानमन्त्री पदको जिम्मेवारी
प्रचलित कानूनको पालना गरी,
प्रचलित कानूनको पालना गरी
मुलुक र जनताको भलो चिताई,
मुलुक र जनताको भलो चिताई
कसैको डर नमानी,
कसैको डर नमानी
पक्षपात नगरी,
पक्षपात नगरी
पूर्वाग्रह वा खराब भावना नलिई,
पूर्वाग्रह वा खराब भावना नलिई
इमानदारीका साथ गर्नेछु,
इमानदारीका साथ गर्नेछु
र आफ्नो कर्तव्य पालनको सिलसिलामा,
र आफ्नो कर्तव्य पालनको सिलसिलामा
आफूलाई जानकारीमा आएको कुरा,
आफूलाई जानकारीमा आएको कुरा
म पदमा बहाल रहँदा वा नरहँदा,
म पदमा बहाल रहँदा वा नरहँदा
जुनसुकै अवस्थामा पनि,
जुनसुकै अवस्थामा पनि
प्रचलित कानूनको पालना गर्दा बाहेक,
प्रचलित कानूनको पालना गर्दा बाहेक
अरू अवस्थामा,
अरू अवस्थामा
कुनै किसिमबाट पनि,
कुनै किसिमबाट पनि
प्रकट वा संकेत गर्ने छैन,
प्रकट वा संकेत गर्ने छैन।
यसअघि हिजो राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 76 उपधारा 1 बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो। प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक सनातन परम्परा झल्किने गरी गरिएको थियो। समारोहमा 7 शंखबाट शंखनादसँगै 108 बटुकले स्वस्ति वाचन र 108 बौद्ध भिक्षु लामाले शुभ मंगल पाठ गर्नुभएको थियो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, पूर्व प्रधानमन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। प्रतिनिधिसभा निर्वाचनमा नेता शाहले झापा क्षेत्र नम्बर 5 68,348 मत प्राप्त गरी विजयी हुनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले बिहिबार नेता शाहलाई संसदीय दलको नेतामा चयन गरी प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो। यसअघि बिहिबार नै नेता शाहले प्रतिनिधिसभा सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर राम नारायण शाह र ध्रुवदेवी शाहका छोराका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको जन्म 2047 साल वैशाख 14 गते काठमाण्डुको नरदेवीमा भएको हो। उहाँकी श्रीमती मोडेल एवं नर्स सबिना काफले र एक छोरी हुनुहुन्छ। यसअघि उहाँ स्वतन्त्र उम्मेद्वारी दिएर काठमाण्डु महानगरको प्रमुखमा 67 मतका साथमा विजयी हुनुभएको थियो। प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा नवनिर्वाचित प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच पुस 13 गते भएको 7 बुधे सहमतिपछि उहाँ प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्ताव गरिनु भएको थियो। उहाँले माघ 4 गते काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएर झापा क्षेत्र नम्बर 5 प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनुभएको थियो। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा 15 सदस्यीय मन्त्री परिषद हिजै गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त मन्त्रीहरूमा डाक्टर स्वर्णिम वाग्ले अर्थ, सुदन गुरूङ गृह, शिशिर खनाल परराष्ट्र, सुनिल हमाल भौतिक पूर्वाधार यातायात एवं शहरी विकास, विराज भक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाई, खड्गराज पौडेल संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सस्मित पोखरेल शिक्षा विज्ञान प्रविधि एवं खेलकुद, निशा मेहता स्वास्थ्य तथा जनसंख्या र खानेपानी, डाक्टर विक्रम तिमिल सिन्हा संचार तथा सूचना प्रविधि, प्रतिभा रावल सामान्य प्रशासन भूमि व्यवस्था तथा गरीबी निवारण, सुविता गौतम कानून न्याय तथा संसदीय मामिला, गीता चौधरी कृषि तथा पशुपंक्षी एवं वन तथा वातावरण, दीपक शाह श्रम रोजगार तथा सामाजिक सुरक्षा र सीता बादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले केही बेर अघि पक्राउ गरेको छ। जरूरी पक्राउ पूर्जी लिएर आज बिहानै भक्तपुरस्थित ओली निवास पुगेको प्रहरी टोलीले ओलीलाई पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा ल्याएको छ। यसअघि प्रहरीले हिजो साँझदेखि नै अध्यक्ष ओलीको निवासमा निगरानी बढ़ाएको थियो। प्रहरीले आजै बिहान पूर्व गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरेको छ। गत भदौ 23 र 24 गतेको घटना छानबिन गर्न गठित उच्चस्तरीय आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हिजो बसेको मन्त्री परिषदको पहिलो बैठकले गरेको थियो। सिंहदरबारमा हिजो बसेको नवनियुक्त मन्त्री परिषदको पहिलो बैठकले भदौ 23 र 24 गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको बैठकपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। नवगठित सरकारको पहिलो मन्त्री परिषदको बैठकले गत भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। बैठकले सरकारको प्रवक्तामा शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई थोक्ने निर्णय गरेको छ। पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कार्यवाहीका लागि सिफारिश गरेका मध्ये सुरक्षा निकायका हकमा अर्को अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो।
2082 भदौ 23 र 24 गतेको जेएनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान एवं हार्दिक श्रद्धाञ्जली गर्ने नम्बर एकको निर्णय। नम्बर दुई, नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने। नम्बर तीन, सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने, त्यो सय कार्यसूची भोलिसम्ममा प्रकाशित हुन्छ। नम्बर चारमा सम्बत 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने। पहिलो नम्बर कमा उल्लेखित आयोगले सिफारिश गरेको व्यक्ति र निकाय मध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिश बमोजिम गर्ने, यो चाहिँ सुरक्षा संयन्त्रको हकमा। दुईमा अन्यको हकमा सो आयोगले गरेको सिफारिशलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिन।
गौरी बहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ लगायतलाई कार्यवाही गर्न सिफारिश गरेको थियो। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय यसअघि गरिएको थियो। बैठकले जेएनजी आन्दोलन लगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेकाहरूलाई श्रद्धाञ्जली दिने निर्णय पनि गरेको छ। मन्त्री परिषदको पहिलो बैठकले शासकीय सुधारका 100 योजना स्वीकृत गरेको सरकारका प्रवक्ता मन्त्री पोखरेलले जानकारी दिनुभयो। यसअघि नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले हिजै मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहलाई मुख्य सचिव सुमन राज अर्याल लगायत विभिन्न मन्त्रालयका सचिवहरूले स्वागतसहित मन्त्रालयको ब्रिफिङ गर्नुभएको थियो। नवनियुक्त गृहमन्त्री सुदन गुरूङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा हिजो पदबहाली गर्नुभएपछि कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै उहाँले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने बताउनुभयो। आफू जनतालाई नतिजा दिने गरी काम गर्न गृह मन्त्रालयको नेतृत्वमा आएको जानकारी दिनुहुँदै गृहमन्त्री गुरूङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन मातहतलाई निर्देशन दिनुभयो। नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्री परिषदका सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। पार्टी सभापति गगन कुमार थापाले शुभकामना सन्देश मार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्री परिषदका नवनियुक्त मन्त्रीहरूमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो। त्यसै गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवगठित मन्त्री परिषदका प्रधानमन्त्री बालेन्द्र शाहसहित सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ। प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएपछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुहुँदै सफल कार्यकालको कामना गर्नुभएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि सफल कार्यकालको शुभकामना दिनुभएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढ़ाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ। चीन सरकारले पनि नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई दिएको छ। हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै नवनियुक्त मन्त्रीहरूले आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ। गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको हो। त्यस्तै नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहणका क्रममा परिणाम दिने गरी काम गर्ने बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सिंहदरबार स्थित कानून मन्त्रालयमा हिजै पदभार ग्रहण गर्नुभयो। उहाँले नीतिगत रूपमा सुधार गर्ने खालका कानून निर्माण लगायतका काम गरी अघि बढ़ने बताउनुभयो। कानून निर्माणमा छिटो भन्दा छिटो काम गरेर अघि बढ़ने जानकारी दिनुहुँदै उहाँले मन्त्रालयमा भइरहेका काम र आफूले ल्याउने योजना एवं खाकाबारे छलफल र विश्लेषण गरी अघि बढ़ने बताउनुभयो। नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले पनि हिजै पदभार ग्रहण गर्नुभयो। नवनियुक्त अर्थमन्त्री डा सोनी मागले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 महत्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो पदभार ग्रहण गर्नुहुँदै उहाँले आयोगको सिफारिश अनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा विभिन्न 15 ऐन खारेज वा संशोधन प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको जानकारी दिनुभयो। अर्थमन्त्री डा वाग्ले चैत्र 11/2082 आर्थिक स्थिति पत्र 5 दिनभित्र तयार पार्ने र सरकारको निर्वाचन बाचा पत्रलाई कार्यान्वयनमा लैजान 100 दिने अर्धवार्षिक तथा वार्षिक योजना बनाइने जानकारी दिनुभयो। उहाँले बाचा पत्रलाई आन्तरिकीकरण गर्दै प्रभावकारी कार्यान्वयनतर्फ सरकार अघि बढ़ने पनि बताउनुभयो। निजी उद्यम व्यवसायको सुरक्षा तथा प्रवर्धन, ठूला विकास आयोजनाहरूको सहजीकरण र प्रक्रियागत झन्झट हटाउन नयाँ विधेयकहरूको तर्जुमा तथा विद्यमान कानून संशोधनलाई वर्तमान सरकारले प्राथमिकता दिने नवनियुक्त अर्थमन्त्री डा वाग्ले बताउनुभयो। उहाँले अर्थतन्त्रमा देखिएका समस्यालाई टुक्रा टुक्रा नभई समग्र रूपमा समाधान गर्ने नीति सरकारले लिने जानकारी दिनुहुँदै तजबिजी अधिकार हटाएर सरकारले प्रणालीगत सुधार गर्ने उल्लेख गर्नुभयो। नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमिल सिन्हाले देशलाई सही मार्गमा अघि बढ़ाउन सकारात्मक राजनीतिक संस्कारको विकास आवश्यक रहेको बताउनु भएको छ। शपथ ग्रहणपछि संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो पदभार ग्रहण गर्नुहुँदै मन्त्री डा तिमिल सिन्हाले सकारात्मक राजनीतिक संस्कारको विकास तथा रोजगारी सिर्जना गरी जनतालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सबैले आफ्ना क्षेत्रबाट आवश्यक योगदान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो।
अब यो देशमा सकारात्मक राजनीतिक संस्कारको शुरूआत गर्न टेला भइसकेको छ, तर हामी सबैले आफ्नो क्षेत्रबाट त्यसको लागि योगदान दिन जरुरी छ। यो देशलाई हाम्रा छोरा छोरीले विदेश जान नपर्ने बनाउनको लागि तपाईँ हामी सबैको उत्तिकै योगदान रहन जरुरी छ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, प्रेस, चलचित्र, विज्ञापन तथा दूरसंचार क्षेत्र सम्बन्धी नीति निर्माण र व्यवस्थापन लगायत मन्त्रालयका अन्य विभिन्न जिम्मेवारीहरूबारे जानकारी गराउनुभयो। नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा कुनै परिवर्तन नहुने बताउनु भएको छ। मन्त्रालयमा हिजो पदभाली ग्रहण गर्ने क्रममा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताउनुभयो। उहाँले पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय देखिएको द्वन्द्वको अवस्थामा सरकारले आवश्यक काम अघि बढ़ाउने बताउनुभयो। भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकरले नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाललाई सफल कार्यकालको शुभकामना दिनुहुँदै बधाई ज्ञापन गर्नुभएको छ। सामाजिक सञ्जालमा उहाँले नेपाल र भारतको परम्परागत साझेदारी शिशिर खनालको परराष्ट्र मन्त्रीज्यूको नेतृत्वमा थप सुदृढ़ बनाउन उहाँसँग मिलेर काम गर्न भारत सरकार र आफू तत्पर रहेको उल्लेख गर्नुभएको छ। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या एवं खानेपानी मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई हौसला प्रदान गर्नुपर्ने धारणा राख्नु भएको छ। मन्त्रालयमा हिजो पदबहाली गर्नुहुँदै उहाँले जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउने कार्यलाई सरकारले प्राथमिकता दिने बताउनुभयो। चिकित्सक तथा नर्सहरूले आफ्नो क्षमता अनुसार अवसर नपाएको भन्नुहुँदै वर्तमान सरकारले अवसरको सिर्जना गर्ने उहाँले बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले चैत्र 19 29 गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको जनाएको छ। यस वर्ष एसईईमा 512,421 परीक्षार्थीले सहभागिता जनाउने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। 257,613 छात्रा, 254,807 छात्र र अन्य 7 परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ। जापानको एउटा परीक्षा केन्द्रबाट 23 पनि एसईई परीक्षा दिने बोर्डले जानकारी दिएको छ। बोर्डले परीक्षाका लागि देशभर 1,966 परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो। बोर्डले यस वर्ष एसईई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ। परीक्षा केन्द्रको अनुगमनका नाममा विभिन्न संघ संगठनका प्रतिनिधि परीक्षा हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीहरूको लेखन कार्यमा अवरोध पुगेको व्यापक गुनासो आएपछि बोर्डले सामूहिक खालका अनुगमनमा रोक लगाइएको जनाएको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको छ। हिजो साँझको वर्षाका कारण बीपी राजमार्गमा यातायात अवरूद्ध भएको छ। राजमार्गको भकुण्डे नेपालथोक सड़क खण्ड अन्तर्गत रोशी गाउँपालिका स्थित विभिन्न स्थानमा लेदोसहितको बाढ़ी पहिरोले यातायात अवरूद्ध भएको हो। अवरूद्ध यातायात खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। हिजो मध्याह दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले दोलखाको लाप्चामा हेलिकप्टर सुरक्षित अवस्थामा भेटिएको जानकारी दिनुभयो। क्याप्टेन सूरज थापाको कमाण्डमा रहेको 9NANO हेलिकप्टर लाप्चामा सुरक्षित रूपमा अवतरण गरेको मुस्ताङ एयरले जनाएको छ। हेलिकप्टरमा चालक दलका सदस्यसहित 5 सवार रहेका थिए। हुम्ला जिल्लामा खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, सड़क लगायतका आधारभूत आवश्यकताको सहज पहुँच अझै स्थापित हुन नसकेको हुम्ला संवाददाता काली बहादुर थापा बताउँछन्।
हुम्लाको तल्लो क्षेत्रमा रहेको श्रीनगर बजारमा भारी बोकेर हिँड्दै गरेकी स्थानीय छुपकला टमटालाई हामीले सोध्यौं, नयाँ सरकारसँग तपाईँका अपेक्षा के छ?
के गर्नु, गाडीमा पुगिया नै, खानेपानी भइदिएले, सुताइ पनि छैन, केही पनि छैन, हामी त दुखै छ।
छुपकला टमटाको मात्र नभई हुम्लाका अधिकांश नागरिकको मुख्य दुःख भनेकै सड़क सुविधाको अभाव हो। मुख्य बजारमा सड़क पुगे पनि हरेक गाउँ बस्तीमा सड़क नपुग्दा चामल पनि पिठ्यौमै बोकेर घरसम्म लैजानु पर्ने बाध्यता छ। कच्ची सड़क अनि त्यसमा चरको महँगीका कारण बिरामीहरू बीच बाटोमै मृत्युवरण गर्न बाध्य रहेका छन्। बिरामी हुँदा हेलिकप्टर चार्टर गर्ने पैसा हुन नयाँ सरकारले जसरी पनि कर्णाली करिडोरलाई तत्काल कालो पत्र गरी नुन तेल जस्ता दैनिक उपभोग्य वस्तुहरू सहज उपलब्ध होस् अब भन्ने सरकारले आश्वासन मात्र नभई बाटो ल्याइदियोस्। डाक्टर दिपेन्द्र रोकाया:
हामी सुशासन, सामाजिक न्याय र समृद्धि चाहन्छौ। हुम्लाले विकास, युवाले रोजगारी, ज्येष्ठ नागरिकले सम्मान र सुरक्षा, बालबालिकालाई शिक्षा र स्वास्थ्यको सुविधा चाहन्छन्। पूर्वाधार विकासलाई जोड़ दिनुपर्छ र कर्णाली करिडोरको स्तर उन्नति गर्न जो ठेक्का लागेको छ त्यो छिटो कार्यान्वयनमा आओस्। कमसेकम हुम्लाको स्थानीय स्रोत साधनको पहिचान गर्ने र परिचालन गर्न सक्यौं भने हामीले धेरै भौतारिनु पर्ने दिनहरू छैनन्। त्यसका लागि चाहिँ सरकारको ध्यान आकर्षण होस्।
यस किसिमका एजेन्डालाई नीतिगत तहमा पुर्याउने जिम्मेवारी त जनप्रतिनिधिको हो। हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य जयपति रोकाया:
हुम्ली
जनताको चाहना स्पष्ट छ। सस्तो खाद्य, सुलभ शिक्षा, स्वास्थ्य र भरपर्दो सड़क तथा संचारको पहुँच। नयाँ बन्ने सरकारले यी साना देखिने तर आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सके मात्र दुर्गमको विकासले सार्थकता पाउने देखिन्छ। कालीबहादुर थापा, रेडियो नेपाल, हुम्ला।
केही अन्तर्राष्ट्रिय समाचार: इरानको कोम शहरमा अमेरिका र इजरायलका तर्फबाट गरिएको पछिल्लो आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको इरानी सरकारी संचार माध्यमले जनाएको छ। यसबारेमा अमेरिका वा इजरायलका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन। हमलामा 10 जना भन्दा बढ़ी घाइते भएको अधिकारीहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज सम्बन्धी समयसीमा बढ़ाएको केही समयमै इरानको रिभोल्युसनरी गार्डसले सर्वसाधारणलाई अमेरिकी सैन्य उपस्थिति भएका स्थानबाट टाढा रहन कड़ा चेतावनी दिएको छ। इरानले स्ट्रेट अफ होर्मुज भएर अघि बढ़ेका 3 जहाजलाई फिर्ता गरिदिएको पनि अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता जारी रहेको र वार्ता सकारात्मक तरिकाले अघि बढ़िरहेको अन्तर्राष्ट्रिय संचार माध्यमका प्रतिनिधिहरूलाई जानकारी दिनुभएको छ। उहाँले इरानी सरकारकै अनुरोधमा आफूले इरानी ऊर्जा केन्द्रहरूमाथि गर्ने भनिएको आक्रमण 10 दिनका लागि स्थगित गरेको दावी गर्नुभएको छ। विश्वका 2 ठूला अर्थतन्त्रबीच सम्बन्ध सुधार्ने संकेत देखिँदै जाँदा चीनले संयुक्त राज्य अमेरिकासँग आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ सुदृढ़ बनाउन चाहेको स्पष्ट पारेको छ। प्रतिस्पर्धालाई सहकार्यसँग सन्तुलनमा राख्ने प्रयास स्वरूप बेजिङले द्वेषपूर्ण प्रतिस्पर्धाबाट टाढा रहनुपर्नेमा जोड़ दिएको छ। चीनका वाणिज्य मन्त्री वाङ बेन्टाओले अमेरिकी व्यापार प्रतिनिधि जेमिएस ग्रियरसँग भएको भेटमा बहुपक्षीय र क्षेत्रीय व्यापारको सहकार्यलाई विस्तार गर्न चीन इच्छुक रहेको बताउनु भएको चीनिया सरकारी संचार माध्यमले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नवनियुक्त अर्थमन्त्री डाक्टर सोनी वाग्लेले शुक्रबार अर्थ मन्त्रालयमा पदभाली गर्नु भएको छ। पदभाली गर्नुहुँदै अर्थमन्त्री वाग्लेले मुलुकको वर्तमान आर्थिक अवस्थाको अध्ययन गरी आर्थिक अवस्था पत्र तयार गर्न एक कार्यदल गठन गर्ने लगायतका विभिन्न निर्णयहरूमा हस्ताक्षर गर्नु भएको छ। पदभालीपछि पत्रकारहरूसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले कार्यदलले 5 दिनमा दिएको सुझावको आधारमा आर्थिक सुधारका काम अघि बढ़ाउने निर्णय भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले राजस्व अनुसन्धान विभाग लगायत पुराना 15 ऐनलाई खारेज गर्ने गरी प्रक्रिया अघि बढ़ाउने निर्णय भएको पनि उल्लेख गर्नुभयो।
निजी क्षेत्र मैत्री, उद्यम मैत्री, प्रतिस्पर्धात्मक अर्थतन्त्र मैत्री नीतिहरू चाहिँ अब हामी ल्याउन गइरहेका छौँ र त्यसै स्वरूप राजस्व अनुसन्धान विभाग लगायत पुराना 15 ऐनलाई खारेजै गर्ने, त्यही उच्च स्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदनकै सिफारिसमा टेकेर खारेजी गर्ने प्रक्रियाको लागि पनि कार्यदल गठन गरेका छौँ। राज्यले स्वीकारेका, कमिट गरेका, इन्टरनेसनली नेसनल्ली हाम्रो पार्लियामेन्टले पारित गरेका ग्रहण गर्दै नयाँ फ्रेस म्यान्डेटको बाचा त्यसलाई पनि इन्टरनलाइज गरेर त्यसको कार्यान्वयनको कार्ययोजना बनाउन कार्यदलको गठन, उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग, त्यहाँ रहेका महत्वपूर्ण कुराहरू जुन हाम्रो बाचा पत्रको स्पिरिटसँग पनि मिल्छ त्यसलाई हामी इमिडिएटली एक्सन प्लान बनाएर अगाडि जान्छौँ।
त्यसै गरी उहाँको स्वागतमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले आगामी बजेट मार्फत सरकारले उद्योग क्षेत्रको सुरक्षा, संरक्षण र प्रवर्धनमा जोड़ दिने, ठूला विकास आयोजनाहरूलाई एकीकृत ऐनको माध्यमबाट प्रभावकारी रूपले सञ्चालन गर्ने व्यवस्था गर्ने उल्लेख गर्नुभयो। त्यसै गरी आगामी बजेट मार्फत सरकारले फराकिलो रोजगारीको व्यवस्था, पूर्वाधार निर्माण, सुशासन प्रवर्धन र नेपालीको आर्थिक अवस्था सुधार गर्ने गरी कार्यक्रम अघि सार्ने पनि अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साकेले ऊर्जा बन्ड जारी गर्न र 469 मेगावाटको दूधकोशी जलविद्युत आयोजना बढ़ाउन नवनियुक्त ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ समक्ष आग्रह गर्नुभएको छ। नवनियुक्त मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेपछि भेट भेट गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक साक्यले त्यस्तो आग्रह गर्नु भएको हो। नवनियुक्त मन्त्री श्रेष्ठले प्राधिकरणले गरेका कामको ब्रिफिङ लिनु भएको थियो। भेटमा साक्यले 20 अर्बको ऊर्जा बन्ड जारी गर्न यसअघि नै प्रक्रिया अघि बढेको उल्लेख गर्नु भएको थियो। प्राधिकरणमा सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट लगानी संकुचन भएको र प्रसारण लाइन लगायत विद्युत पूर्वाधार निर्माणको क्षेत्रमा लगानी अत्याधिक वृद्धि भएकोले ऊर्जा बन्ड जारी गर्नु परेको विषय आफूले नवनियुक्त मन्त्री समक्ष जानकारी गराएको कार्यकारी निर्देशक साक्यले बताउनुभयो। शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। शुक्रबार सुन तोलामा 4600 रूपियाँले घटेर 2,81,000 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बुधबार सुन तोलामा 13,000 रूपियाँले बढेको थियो। बिहिबार सुनको भाव तोलामा 2,900 रूपियाँले घटेको थियो।
नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रमा राजनीतिकरण अन्त्य गरी दीर्घकालीन सोचका साथ आफू अगाडि बढ्ने बताउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबार स्थित मन्त्रालयमा पदभार ग्रहण गर्दा मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो। पदभारपछि कुरा गर्दै मन्त्री पोखरेलले पार्टीको निर्वाचन घोषणा पत्रमा उल्लेख भएका 100 वटा प्रतिबद्धता पूरा गर्ने लक्ष्य रहेको बताउँदै सानै उमेरदेखि विद्यार्थीलाई एआई आईटी स्वास्थ्य र खेलकुदसँग जोड्ने गरी पाठ्यक्रममा एकीकरण गर्ने योजना रहेको जानकारी गराउनुभयो। खेलकुद क्षेत्रको सुधारबारे मन्त्री पोखरेलले सानै उमेरदेखि व्यवस्थित प्रशिक्षण र पोषण उपलब्ध गराउन सके दीर्घकालीन रूपमा गुणस्तरीय खेलाड़ी उत्पादन गर्न सकिने धारणा राख्नुभयो।
अब मौसम। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी भागमा आंशिक रूपमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा हिमाली र पहाड़ी भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुनेछ। हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6 बजे भयो भने सूर्यास्त भरे साँझ 6:19 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ। नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूद्वारा हिजै पदभार ग्रहण। गौरी बहादुर कार्कीको अध्यक्षतामा रहेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक केही बेर अघि पक्राउ। सरकारले शासकीय सुधार र सुशासनका 100 वटा योजना तत्काल कार्यान्वयन गर्ने र इरानको कोम शहरमा भएको पछिल्लो आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।